नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल फागुन 14 गते बुधबार, फागुन कृष्ण पक्ष त्रयोदशी तिथि, तदनुसार 26 फेब्रुअरी सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्रको अग्रपृष्ठबाट लिँदैछौ। वैकल्पिक चिकित्साले तंग्रिँदै बिरामी शीर्षकमा गोर्खापत्र लेख्छ, संखुवा सभाकी अन्जु राई वैकल्पिक चिकित्सा मार्फत पक्षघात प्यारालाइसिसको उपचार गराइरहनु भएको छ। गत माघ 9 गते घरकै शौचालयमा 81 ढलेपछि काठमाडौँको न्यू रोड बस्नुहुने राईलाई वीर अस्पताल पुर्याइएको थियो। 10 दिन वीर अस्पतालमा राखेर उपचार गर्दा उहाँको समस्या ठिक नभएपछि वीरले नरदेवी आयुर्वेदिक अस्पतालमा प्रेषण गर्यो। तत्काल अन्जुलाई नरदेवी लगे पनि त्यहाँ सैया पाइएन। उहाँको अवस्था झनझन जटिल बन्दै गयो। उहाँका भाइले इन्टरनेटमा खोज्दा प्यारालाइसिसको राम्रो उपचार हुने भएपछि स्पार्क हेल्थ ओम अस्पताल लगेर उपचार गरियो। 44 वर्षीय अन्जु अहिले राम्रोसँग बोल्न हिडडुल गर्न सक्ने हुनुभएको छ। प्यारालाइसिसले मुख समेत बाँगिएको थियो, अब विस्तारै आफै हिँड्न थालेकी छु। अझै केही दिन स्पार्क अस्पतालमा उपचार गरेपछि पूर्ण रूपमा ठिक हुने आशा छ, राईले भन्नुभयो। अहिले राईको रक्तचाप पनि नियन्त्रणमा छ। उहाँलाई उपचार गर्ने डाक्टर गीता केसीले राईलाई विभिन्न थेरापी माध्यमबाट उपचार गराइरहेको बताउनुभयो। उहाँ शुरूमा अस्पताल आउँदा पूर्ण रूपमा अशक्त हुनुहुन्थ्यो, वैकल्पिक चिकित्सा पद्धतिको उपचारले गर्दा हिँडडुल गर्न सक्नुहुन्छ, डाक्टर केसीले भन्नुभयो। अस्पतालकी इलेक्ट्रोथेरापी इन्चार्ज मेनुका कार्कीले राईको स्वास्थ्य उल्लेख्य सुधार हुँदै गएको बताउनुभयो। कार्कीले भन्नुभयो, उहाँलाई इलेक्ट्रोथेरापीबाट उपचार गरिरहेका छौं, अब केही दिन अस्पतालमा बसेपछि सबै ठिक भएर डिस्चार्ज हुनुहुनेछ। यस्तै किर्तिपुरका बालकृष्ण अधिकारीको 3 वर्ष अघि ढाड़को भागको नशा च्यापिएर न्यूरो अस्पताल भर्ना हुनुभयो। अस्पतालले शल्यक्रिया गर्नुपर्छ भनेपछि शल्यक्रिया नगरी वैकल्पिक चिकित्सा उपचारमा लाग्नुभयो। केही दिनको थेरापीपछि उहाँ पूर्ण रूपमा ठिक भएर जानुभयो। 3 वर्षपछि उहाँको समस्या बल्झियो। अहिले उहाँ अस्पतालमा उपचाररत हुनुहुन्छ। अधिकारीले वैकल्पिक चिकित्साले आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको बताउनुभयो। पछिल्लो समय नेपालमा वैकल्पिक तथा प्राकृतिक चिकित्साको महत्व बढ़दै गएको छ। विशेष गरी नरदेवी आयुर्वेदिक अस्पताल, स्पार्क हेल्थ ओम अस्पताल, सुस्वास्थ्य जस्ता अस्पतालमा प्राकृतिक तथा वैकल्पिक चिकित्सा विधिबाट प्रभावकारी उपचार हुने गरेको छ। नरदेवी अस्पतालकी अकुपंचर रोग विशेषज्ञ डाक्टर जया सत्यालले नरदेवी अस्पतालमा प्यारालाइसिसका 15 जना बिरामी उपचाररत रहेको जानकारी दिनुभयो। डाक्टर सत्यालले भन्नुभयो, उहाँहरू शुरूमा एलोपेथिक अस्पताल जानुहुन्छ, ती अस्पतालमा ठिक नभएपछि प्रेषण भएर यहाँ आउनुहुन्छ। उहाँले नरदेवीमा अकुपंचर, अकुप्रेसर र फिजियोथेरापी विधिबाट उपचार गराएर बिरामी निको हुने गरेको बताउनुभयो। यी बाहेक प्यारालाइसिस, नसा च्यापिएको, हड्डी खिएको, पिनास, अनुहार, प्यारालाइसिस, माइग्रेन लगायतका रोगको उपचार प्राकृतिक तथा वैकल्पिक चिकित्सा पद्धतिबाट हुने गरेको छ। डाक्टर केसीका अनुसार इलेक्ट्रोथेरापी, फिजियोथेरापी, मसाज थेरापी गरेर उपचार गर्ने गरिन्छ। डाक्टर केसीले वैकल्पिक तथा प्राकृतिक चिकित्सामा लामो समयसम्म उपचार गरेर बस्नुपर्ने बताउनुभयो। प्यारालाइसिस लगायतका रोगको उपचारका लागि कम्तीमा 1 महिनादेखि 3 महिनासम्म लाग्ने गर्छ। कतिपय जटिल खालका प्यारालाइसिस लगायतका समस्या ठिक हुनलाई 1 वर्ष पनि लाग्ने गरेको छ। वैकल्पिक चिकित्साले तंग्रिँदै बिरामी शीर्षकको यो खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अँध्यारो युगबाट भर्खरै उज्यालो युगमा प्रवेश गरेकाले युवा निराश हुनु नपर्ने बताउनु भएको छ। जोरपाट स्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्ती तथा नवनिर्मित डेन्टल कलेजको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो। प्रधानमन्त्री ओलीले मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताउनुभयो। उहाँले सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको पनि स्पष्ट पार्नुभयो। उज्यालोतर्फ मुलुक प्रधानमन्त्री शीर्षकको यो खबर गोर्खापत्रमा प्रकाशित छ। आजको नागरिक दैनिकमा विद्युतीय सवारीमा राष्ट्र बैंकको कड़ाई शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। नेपाल राष्ट्र बैंकले बैंकरहरूको माग सम्बोधन गर्दै अटो व्यवसायी असन्तुष्ट हुने गरी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। सरकारले विद्युतीय सवारी साधन प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएपछि विद्युतीय सवारीको बिक्रीमा बहार आइरहेको अवस्थामा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कड़ाई गरेको हो। राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले मंगलबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै विद्युतीय सवारी साधनमा दिँदै आएको कर्जा लगानीमा कड़ाई गर्ने नीति लिनु भएको हो। विद्युतीय सवारी साधनमा बैंकहरूले 80% ऋण लगानी गर्न पाउने व्यवस्था रहेकोमा त्यसलाई संशोधन गरेर सवारी साधनको मूल्य ऋण मूल्य अनुपात लोन टू भ्यालु रेशियोको सीमालाई 60% कायम गरिएको छ। नयाँ व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाले विद्युतीय सवारीको मूल्यमा 60% मात्र लगानी गर्न पाउने प्रावधान राखिएको छ। मौद्रिक नीति अनुसार विद्युतीय सवारी किन्नेले 20% डाउन पेमेन्ट गरे पुग्थ्यो, अब विद्युतीय सवारी किन्न 40% डाउन पेमेन्ट गर्नुपर्नेछ। यो व्यवस्थाबाट अटो व्यवसायी असन्तुष्ट हुने देखिएको छ। पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारीमा पनि परिवर्तन भएको छ। आईसी इन्जिन गाड़ीमा 50% कर्जा पाइनेमा अब 60% पाइने व्यवस्था राखिएको छ। विद्युतीय सवारीमा राष्ट्र बैंकको कड़ाई शीर्षकको यो खबर नागरिक दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। नजिकी अमेरिका र रूस युरोप हेरेको हेरै शीर्षकको खबरलाई कान्तिपुर दैनिकले मूल खबरका रूपमा अग्रपृष्ठमा प्रकाशित गरेको छ। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अन्तर्राष्ट्रिय रणनीतिक ध्रुवीकरणमा उथलपुथल आएको छ। राष्ट्रसंघीय सुरक्षा परिषदमा सोमबार अमेरिकाले रूसको पक्षमा मतदान गरेपछि युक्रेनसहित समग्र युरोपलाई झड्का लागेको छ। रूस युक्रेन युद्ध शुरू भए ता अमेरिकाले पहिलो पटक रूसको पक्षमा मतदान गरेको हो। युक्रेनमाथि आक्रमणका लागि पूर्ण मात्रामा रूस जिम्मेवार भएको प्रस्तावका विरूद्धमा अमेरिकाले मतदान गरेको हो। रूसको पक्षमा अमेरिका, उत्तर कोरिया र इजरायल एक ठाउँमा उभिएको अनौठो दृश्य देखियो भने सुडान, बेलारूस, हंगेरीसहित 18 राष्ट्रले उनीहरूलाई साथ दिए। भारतसहित 65 राष्ट्र भने मतदानमा अनुपस्थित रहे। सुरक्षा परिषदका 193 सदस्य मध्ये नेपालसहित 93 राष्ट्रले समर्थन गरेपछि प्रस्ताव भने पारित भएको छ। अर्कोतर्फ रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई एक अप्रत्याशित प्रस्ताव गर्नुभएको छ। रूसले कब्जामा लिएको युक्रेनी भूभागसहित रूसका दुर्लभ खनिज भण्डारको विकासका लागि अमेरिकासँग सहकार्यको प्रस्ताव उहाँले गर्नुभएको हो। सोमबार राति प्रसारित टेलिभिजन अन्तर्वार्तामा पुटिनले रूस युक्रेन युद्धबारे ट्रम्पको दृष्टिकोणको प्रशंसा गर्दै अमेरिकालाई रूसको खनिज स्रोत उत्खननको प्रस्ताव राखेको बीबीसीले जनाएको छ। रूस युक्रेन युद्ध अन्त्यबारे दुई देशबीच पहल भइरहेका बेला पुटिनले अमेरिकाका लागि नयाँ प्रस्ताव राख्नु भएको हो। ट्रम्पले रूसका हितमा भूमिका खेलेका हुन् भनेर सोधिएको प्रश्नमा पुटिनले आफ्नो दृष्टिकोण फरक रहेको बताउनुभयो। ट्रम्पले युक्रेनको हितमा, युक्रेनी राज्यको हितमा युक्रेनी राज्यको रक्षा गर्न काम गरिरहेको पुटिनको भनाई छ। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पद छाड्नुपर्ने ट्रम्पको भनाईमा रूसी राष्ट्रपति पुटिन पनि प्रसन्न देखिनु भएको छ। नजिकी अमेरिका र रूस युरोप हेरेको हेरे शीर्षकको यो खबर कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। व्याकरण मणि चुडामणी शीर्षकको खबर आजको नागरिक दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। ग्रामर गुरू भनेर चिनिने नेपाली भाषाविद चुडामणी गौतमको 82 वर्षको उमेरमा सोमबार मृत्यु भएसँगै नेपाली भाषाले व्याकरण मणि गुमाएको छ। मृत्युसँगै उहाँको पार्थिव शरीर भूतकाल बन्यो। उहाँका कृतिहरू वर्तमानमा चम्कनेछन्, यी भविष्यकालमा पनि पढिनेछन्। इंग्लिश ग्रामरसँगै नेपाली व्याकरणमा सुरिलो सास पर्ने यी अभियन्ता फोक्सोमा पानी जमेर दुई साता अघिदेखि मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। तेह्रथुमको खामलालुङमा जन्मिनुभएका गौतमको राजधानीमा मृत्यु भएसँगै सिंगो देश शोकमग्न छ। उहाँ नेपाली समाजलाई अंग्रेजीको स्वाद चखाउने र नेपाली भाषाको पाठ जगाउने गुरूका रूपमा चिनिनुहुन्छ। उहाँले 2037 सालतिर प्रकाशित गरेको अंग्रेजी व्याकरणले त्यति बेलाको अपरिचित भाषालाई बुझाउन निकै सहयोग पुर्यायो। भाषाविद शरतचन्द्र होस्ती भन्नुहुन्छ, पछिल्लो समय उहाँले भाषाको मूल मर्म जोगाउन गरेको प्रयासले सिंगो नेपालीलाई गौरवान्वित बनाएको छ। एउटै व्यक्तिले अंग्रेजी र नेपाली भाषामा अतुलनीय योगदान गरेका कारण गौतम नेपाली समाजका लागि आदर्श बनेर रहेको होस्तीले बताउनुभयो। उहाँले नेपाली भाषाको पक्षमा गफ मात्र गर्नु भएन, कृति लेखेर आन्दोलन गर्नुभयो। ओस्ती भन्नुहुन्छ, उहाँको कृतिको डुंगामा नेपाली भाषा तैरिरहनेछ। यो खबर नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। आजको कान्तिपुर दैनिकमा प्राधिकरणका कार्यकारीलाई ऊर्जा मन्त्रीको प्रश्न, भारत भ्रमण र महसुलमा सहमति कसको अनुमतिमा शीर्षकको खबर प्रकाशित छ। ऊर्जा मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को स्पष्टीकरण सोध्नु भएको छ। गत पुष 28 घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै मन्त्री खड्काले हिजो मन्त्री स्तरीय निर्णयबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै दुई बुधे स्पष्टीकरण सोध्नु भएको हो। माघ 30 नयाँ दिल्लीमा भएको नेपाल भारत द्विपक्षीय विद्युत नियमन समितिको बैठकमा नेपाली प्रतिनिधिमण्डलको टोलीमा नेतृत्व घिसिङले गर्नुभएको थियो। बैठकले सन् 2025 अप्रेलबाट 2026 मार्चसम्मका लागि 132, 33 र 11 केबी प्रसारण लाइन मार्फत आयात निर्यात हुने बिजुलीको प्रति युनिट दर क्रमशः 8.10, 8.78 र 9.41 भारतीय रूपियाँ तय गरेको थियो। बैठकमा जाँदा र सहमति गर्दा कुन निकायको स्वीकृति लिएको भन्ने ऊर्जा मन्त्रीको प्रश्न छ। भारत भ्रमण र महसुलमा सहमति कसको अनुमतिमा प्राधिकरणका कार्यकारीलाई ऊर्जा मन्त्रीको प्रश्न शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा चरा चुरुङ्गीलाई खेल्न बुलबुलेमा अब नयाँ ताल शीर्षकको खबर प्रकाशित छ। चरा चुरुङ्गीलाई खेल्न नयाँ ताल बन्दैछ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुलेमा विशेष गरी चरा चुरुङ्गीकै लागि अर्को नयाँ ताल निर्माण गरिने भएको छ। चरा र पानी संरक्षणको लागि भन्दै वीरेन्द्रनगर गुरु योजना कार्यान्वयन अन्तर्गत नयाँ ताल निर्माण गर्न लागि हो। यहाँ डुंगा चलाउन पाइने छैन। ताल शान्त वातावरणमा चराचुरुङ्गीलाई खेल्न र मनोरम दृश्यका लागि मात्र बनाइनेछ। मंगलबार कर्णालीका मुख्यमन्त्री यामलाल कणेलले नयाँ ताल निर्माण कार्यको शिलान्यास गर्नुभयो। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालयको 1,12,36,863 रूपियाँ लगानीमा नयाँ ताल निर्माण गर्न लागि जनाइएको छ। चराचुरुङ्गीलाई खेल्न बुलबुलेमा अब नयाँ ताल शीर्षकको यो खबर अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। नेपाली श्रमिकमाथि कोरियामा यातना शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कृषि क्षेत्रमा काम गर्न दक्षिण कोरिया पुगेका तुलसीपुन मगर शुक्रबार राति मृत फेला पर्नुभयो। म्याग्दीको मालिका गाउँपालिका एक निस्कोटका मगर दक्षिण कोरियाको छल्ला नामदो याङ्गा गुन स्थित नान उसुङ बंगुर फार्ममा काम गर्नुहुन्थ्यो। उहाँ 6 अगाडि मात्रै कोरिया पुग्नु भएको थियो। उहाँका सहकर्मीले रोजगारदाता र सुपरभाइजरबाट निरन्तर भइरहेको यातना सहन नसकेर मगरले आत्महत्या गरेको दावी गरेका छन्। घटनाको केही दिन अघि मात्र मगरसहित 6 नेपाली श्रमिकले आफूहरूमाथि कुटपिट भइरहेको भन्दै उद्धारका लागि भिडियो मार्फत अपील गरेका थिए। भिडियोमा लालबहादुर तामाङ, प्रेमबहादुर तामाङ, रूख बहादुर सिंह, सुरेन्द्र थिङ, घनश्याम घिमिरे र तुलसीपुन मगरले आफूहरूमाथि यातना भइरहेकाले बंगुर फार्मबाट बाहिर निस्कन चाहेको बताएका थिए। म यहाँ आएको 2 नपुग्दै 4 कुटाई खाइसके। एक्ला एक्लै सीसी क्यामेरा नभएको ठाउँमा लगेर कुट्छ, लालबहादुरले भिडियोमा अपील गरेका थिए। त्यही भएर म यो कम्पनीमा बस्न चाहन्न, दैनिक यातना दिन्छ। भिडियोमा तुलसीले पनि आफूमाथि कुटपिट भइरहेको बताएका थिए। हाम्रो समस्या एउटै हो, हामीलाई उद्धार गर्नुहोला, तुलसीले भनेका थिए। तर उनी न कम्पनी छोडेर बाहिर निस्कन सके, न नेपाल नै फर्कन सके, आत्महत्याको बाटो रोज्न पुगे। राजधानी सोलबाट झण्डै 360 किलोमिटर टाढा रहेको कम्पनीमा रहेका नेपाली श्रमिकका विषयमा बुझ्न सोमबार नेपाली दूतावासका श्रम काउन्सिलर मैया कडेल, कोरियाको आधिकारिक प्रवासी ट्रेड युनियनका अध्यक्ष उदय राई, गैर आवासीय नेपाली संघ कोरियाका अध्यक्ष विपिन कुमार गुरूङ पुग्नु भएको थियो। उहाँहरू समक्ष पीड़ित श्रमिकले नेपाली सुपरभाइजर सुजन शाह र कोरियन रोजगारदाता मिलेर सीसी क्यामेराले नदेख्ने कुनामा लगेर कुट्ने, मोबाइल बोक्न नदिने, कम्पनीबाट बाहिर निस्कन नदिने गरेको भन्दै दोषीमाथि कार्यवाही गर्नुपर्ने माग राखेका छन्। नेपाली श्रमिकमाथि कोरियामा यातना शीर्षकको यो खबरलाई कान्तिपुर दैनिकले प्रकाशित गरेको छ। नेपाल समाचार पत्रमा फेरि विदेश भ्रमणको ताती शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। सरकारी ओहदामा रहेकाहरू जो कोही पनि विदेश जान थालेपछि मरिहत्या नै गर्ने गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले विदेश भ्रमणमा कड़ाई गरिएको दावी गरे पनि पछिल्ला दिनमा मन्त्री सचिव लगायतका उच्च पदस्थहरू विदेश जाने क्रम बढ़ेको छ। मन्त्री परिषद बैठकमा पनि विदेश भ्रमणका प्रस्ताव बढ़ी आउने र धमाधम स्वीकृत हुने क्रम बढ़ेको छ। यो खबरलाई नेपाल समाचार पत्रले अग्रपृष्ठमा प्रकाशित गरेको छ। आजको नागरिक दैनिकमा अपराध डिजिटलमा अनुसन्धान फिजिकलमा शीर्षकको खबर प्रकाशित गरेको छ। एकै क्लिकमा संसारको जुनसुकै ठाउँबाट पनि अपराध गर्न सकिने डिजिटल प्रविधि बढ़दै जाँदा नेपालमा पनि त्यसको असर बढ़दै गएको छ। अपराधीले डिजिटल प्रविधिका माध्यमबाट देशका कानूनी सीमालाई चुनौती दिँदै आएका छन्। डिजिटल प्रविधिबाट हुने अपराधमा अनुसन्धान र अभियोजन गर्न अप्ठ्यारो हुँदै गएको महानिदेशकका कार्यालयले जनाएको प्रसंगलाई नागरिक दैनिकले प्रकाशित गरेको छ। मौद्रिक नीतिको समीक्षामा गवर्नरको नरम नीति शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत कसैलाई नचिढ़ाउने नीति लिनु भएको छ। मौद्रिक नीतिको समीक्षा मंगलबार गरिएको हो। विद्युतीय सवारी साधन खरिदमा गरिएको केही कड़ाईले भने उहाँको आलोचना हुन सक्ने देखिएको छ। यसबाहेक अन्य व्यवस्थामा गवर्नर अधिकारी लचक देखिनु भएको छ। चालू आर्थिक वर्षको मौद्रिक नीति लचिलो रहेकोमा अधिकारीले अर्धवार्षिक समीक्षामा पनि लचकतालाई निरन्तरता नै दिनुभएको छ। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकबाट राष्ट्रिय महिला टोली अन्तर्राष्ट्रिय उपाधिका लागि आज 13 पटक भिड्दै शीर्षकको खबर लिँदैछौ। नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज फोर नेशन्स कप च्याम्पियनशीपको उपाधि भिडन्तमा म्यानमारको सामना गर्दैछ। महिला टोलीको यो 13 अन्तर्राष्ट्रिय उपाधि भिडन्त हो। दशरथ रंगशालामा नेपालले आफूभन्दा फिफा वरियतामा 48 स्थानमाथि रहेको म्यानमार विरूद्ध आक्रामक रूपमा प्रस्तुत हुने अपेक्षा गरेको छ। राउण्ड रोबिन लीगमा यी टोलीहरू शीर्ष दुई स्थानमा रहँदै फाइनलको स्थान सुरक्षित गरेका हुन्। दुवैले समान 7 अंक जोड़े पनि गोल अन्तरमा म्यानमार शीर्ष स्थानमा रह्यो। राउण्ड रोबिन लीगको अन्तिम खेलमा नेपालले म्यानमारलाई 2-2 बराबरीमा रोकेको थियो। राष्ट्रिय महिला टोली अन्तर्राष्ट्रिय उपाधिका लागि आज 13 पटक भिड्न लागेको सम्बन्धीको यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको राजधानी दैनिकमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा फास्ट ट्र्याकमा फैसला शीर्षकको खबर प्रकाशित छ। विशेष अदालतमा पछिल्लो समय द्रुत गतिमा भ्रष्टाचार मुद्दाको सुनवाईसँगै फैसला हुने गरेको छ। भ्रष्टाचारका मुद्दामा 6 महिनाभित्र फैसला गर्दै विशेष अदालतले आफ्नो स्थापनाको 2 दशकभन्दा लामो इतिहास ब्रेक गरेको छ। विशेष अदालत ऐन 2059 6 महिनाभित्र मुद्दाको कार्यवाही र किनारा गर्नुपर्ने व्यवस्था गरेको भए पनि सामान्यतया 1-2 वर्षभित्र मुद्दाहरू फर्सीउट हुने गरेका थिए। यो खबरलाई राजधानी दैनिकले मूल खबरका रूपमा प्रकाशित गरेको छ। अब सम्पादकीयको पालो। आजको गोर्खापत्र दैनिकमा एसियाली राजमार्गमा नेपाल शीर्षकको सम्पादकीय प्रकाशित छ। छिमेकी मुलुकसँगै एसियाली मुलुकबीच सड़क सञ्जाल जोड़िनु सजिलो कार्य होइन तर आवश्यक छ। फराकिला सड़कले निर्वाध आवतजाव तथा व्यापार विस्तारमा सहज हुनेछ। नेपालमा निर्माण शुरू गरिएको एसियाली राजमार्ग अर्थात एसियन हाइवेको निर्माणले केही गति लिन थालेको छ। राजमार्ग सञ्जाल जोड़िनका निम्ति भने दक्षिण एसिया क्षेत्रीय आर्थिक सहयोग शासक कार्यक्रमले साथ दिएको छ। एसियाली राजमार्गमा नेपाल शीर्षकमा गोर्खापत्रको सम्पादकीयको यो एक अंश थियो। आजको कारोबार दैनिकमा होटल बढ़े पर्यटक पनि बढ़ाऊ शीर्षकको सम्पादकीय प्रकाशित छ। नेपाल समाचार पत्रमा कानूनी शासनमा उठेका प्रश्न शीर्षकको सम्पादकीय प्रकाशित छ। नागरिक दैनिकमा स्टक एक्सचेन्ज आशंका शीर्षकको सम्पादकीय प्रकाशित छ भने अन्नपूर्ण पोस्टमा बजेटमा व्यथिति कहिलेसम्म शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय आजलाई सकिएको छ। यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।